घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वायरल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
आज सुदूरपश्चिमका उच्च पहाडी जिल्लाहरूमा हिमपातका
कारण चिसो पर्यो। डडेलधुरामा चट्याङ लागेर आज दुईजनाको ज्यान गयो।
प्रदेश समृद्धिका लागि सक्रिय रूपमा लाग्ने युवाहरूलाई सामाजिक मन्त्रीको आग्रह।
बझाङमा निर्माण भइरहेको कालङ्गा जलविद्युत आयोजनाको निर्माणमा अवरोध।
संसद बैठक अवरुद्ध, सरकारले दुई तिहाईको दम्म देखाएको काङ्ग्रेसको आरोप।
राजदूतको नाम सर्वसम्मत अनुमोदन
र युएईसँगको एक दिवसीय खेल खेल्न नेपाली टोली युएई प्रस्थान।
कहिले
अहिले त नै
अनि कहिले अहिले नै
अझै सुरसार छैन अनि कहिले त
अहिले त नै
होइन अनि कहिले त अहिले त नै अनि कहिले हो त
अहिले हो त अनि
अहिले त नै
कति सोधे होला
आ बुढा सोध्ने सोध्दै गर्छन् हाम्रो योजना छँदैछ लैन
सोध्नेले सोध्दै गर्छन् तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि
अब समाचारक्रम विस्तारमा। आज सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरूमा हिमपात भएको छ। मौसम आएको परिवर्तनका कारण सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरूमा हिमपात भएको हो। डडेलधुराको भीमदत्त राजमार्गको साउखर्क, हगुल्टे लगायतका स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। यसै गरी बैतडीको दशरचन्द राजमार्गको अनारखोली, खोडपे, सदमाज लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको खोडपे बझाङको जय पृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। यसै गरी दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङ्रु, ब्यास, तिङ्कर लगायतका ठाउँमा हिमपात भएको छ। हिमपात भएसँगै पहाडी जिल्लाहरूमा चिसोका कारण जनजीवन प्रभावित भएको छ, जसको असर तराई जिल्लाहरूमा पनि देखिएको छ। हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्य कर्मीहरूले सुझाएका छन्। यो समयमा बालबालिकामा निमोनिया र वृद्धवृद्धाहरूमा दम, श्वासवर्ष सम्बन्धी रोग देखिन सक्ने भएकोले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। यसअघि गएको पुसको अन्तिम साता र मङ्सिर अन्तिम साता पनि सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरूमा हिमपात भएको थियो।
डडेलधुराका फरक फरक स्थानमा चट्याङ लागेर आज दुईजनाको ज्यान गएको छ। त्यसै गरी अरू चारजना घाइते भएका छन्। ज्यान जानेमा गन्यापधुरा गाउँपालिका वडा नम्बर 5 गनेडा गाउँका 12 वर्षीय रोशनी देउवा र आलिताल गाउँपालिका 3 बाघथलाका 30 वर्षीय हर्कबहादुर थापा रहेका छन्। देउवाको उपचारका क्रममा डडेलधुरा स्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब परीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो। यस्तै आलिताल गाउँपालिकाकै वडा नम्बर 5 भित्री सैनमा पनि चट्याङ लागेर चारजना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिषा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन्। चारैजनालाई उपचारका लागि धनगढी स्थित सेती अञ्चल अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
युवा कार्य नेपालद्वारा कैलालीका 5 जना युवा सम्मानित भएका छन्। फरक फरक क्षेत्रका युवाका लागि काम गर्ने र युवा भएर विशेष काम गर्दै आएका युवा नगरसहित उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन्। धनगढीमा आयोजित अवार्ड वितरण समारोह तथा शान्ति र समृद्धिका लागि युवा अन्तर्क्रियाबीच नगद 10,000 रुपियाँ सहित युवाहरू पुरस्कृत गरिएका हुन्। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरस्कार हस्तान्तरण गर्नुहुँदै पुरस्कारले युवाहरूलाई अझ जिम्मेवार बनाएको बताउनुभयो। उहाँले प्रदेश समृद्धिका लागि युवाको महत्त्वपूर्ण भूमिका हुने भएकाले प्रदेश समृद्धिका लागि सक्रिय रूपमा लाग्ने गर्ने युवाहरूलाई आग्रह गर्नुभयो। सुदूरपश्चिमका सामाजिक विकास मन्त्रालयले युवाहरूको क्षमता विकास र रोजगारका लागि 22 करोड बजेट विनियोजन गरेको भन्दै उहाँले युवाले काम गर्न अग्रसरता देखाउनुपर्ने समेत बताउनुभयो। पहुरा थारू दैनिकका सम्पादक प्रेम चौधरीलाई भाषा तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको छ भने धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष एवं सुदूरपश्चिमाञ्चल एकाडेमीका निर्देशक सुभाष साईलाई खेलकुद तथा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो। त्यसै गरी आलु रोप्ने मेसिन सहित विभिन्न यन्त्र उपकरण आविष्कार गर्दै आएका युवा वैज्ञानिक राजु राणालाई विज्ञान क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मानित गरिएको छ। त्यसै गरी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै धनगढी महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं सेती अञ्चल आयुर्वेद अस्पतालका प्रमुख डाक्टर खगेन्द्र बमलाई समेत पुरस्कृत गरिएको छ। कार्यक्रममा उद्यमशीलता विधामा द्वन्द्व पीडित सीता चौधरीलाई समेत पुरस्कृत गरिएको छ।
बझाङमा निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको कालङ्गा जलविद्युत आयोजनाको निर्माणमा अवरोध गरिएको छ। पूर्व सहमति अनुसार सुविधा नदिएको भन्दै स्थानीय बासिन्दाले अवरोध गरेपछि 4 दिनदेखि निर्माण कार्य ठप्प छ। कालङ्गा निजी क्षेत्रबाट निर्माण हुन लागेको देशकै ठुलो जलविद्युत आयोजना हो। हाल बुङ्गल नगरपालिकामा पर्ने साबिक दहबगर गाविसको गिउरीका स्थानीयले निर्माण कार्यमा अवरोध पुर्याएका हुन्। उनीहरूले आयोजनाको सुरुङ निर्माण स्थलको काममा अवरोध गरेपछि बिहिबारदेखि निर्माण कार्य रोकिएको छ। आयोजनाले पूर्व सम्झौता अनुसार सिँचाइको व्यवस्था नगर्दा खेत बाँझे भएकाले तत्काल सिँचाइको व्यवस्था गर्नुपर्ने, प्रभावित जग्गाधनीलाई माग अनुसार मुआवजा दिनुपर्ने माग राखेर निर्माण कार्यमा अवरोध गरिरहेको स्थानीयले बताएका छन्। यस्तै स्थानीयलाई सेयर सुविधा दिनुपर्ने, वातावरण प्रदूषण कम गर्ने उपाय अवलम्बन गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै सङ्घर्षमा उत्रेको गिउरौका कलक धामीले बताउनुभयो। विद्युत आयोजनाले गिरौमा सुरुङ निर्माण सुरु गरेपछि त्यहाँका खानेपानी र सिँचाइका मुहान सुकेका थिए। केही महिना अघि कालङ्गाले त्यहाँका 140 परिवारका लागि खानेपानीको वैकल्पिक व्यवस्था गरे पनि सिँचाइका लागि कुनै पनि पहल नहुँदा करिब 200 रोपनी खेत बाँझिरहेको सङ्घर्ष समितिका संयोजक गोरख धामीले बताउनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारले अझै पनि पूर्वाधार विकासका लागि कार्यहरू खासै अगाडि बढाउन सकेको छैन। यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
चालु आर्थिक वर्षको 6 महिना बित्दा समेत सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने विकास निर्माणका कामहरू अझै सुरु हुन सकेका छैनन्। पहिलो चौमासिकको पुँजीगत खर्च 0.18 रहेको सुदूरपश्चिममा दोस्रो चौमासिक अवधिमा पनि प्रगतिको अवस्था निराशाजनक जस्तै हुने देखिने भएको छ। प्रदेश मन्त्रालयमा सबैभन्दा बढी विकासे बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कुनै पनि योजनामा निर्माण कार्य खासै हुन सकेका छैनन्। मन्त्रालयका अनुसार पहिलो चौमासिकमा 0.67% पुँजीगत बजेट खर्च भएको छ। किन त? भौतिक पूर्वाधार विकास मन्त्री पठाङ सिंह बोहरा:
पहिलोमा त त्यो सम्भावना पनि थिएन, किनभने हाम्रो कर्मचारी व्यवस्थापन नै हुन सकेका थिएन, कामै सुरु भएको थिएन। त्यो भएर अब कर्मचारीको व्यवस्थापन पनि भएको छ, जे जति छ धेरै पर्याप्त मात्रामा त होइन, जे भए पनि पुग नपुग व्यवस्थापन भएको छ।
मन्त्रालयका सचिव इन्द्रदेव भट्टका अनुसार मन्त्रालय अन्तर्गत झन्डै 2500 भन्दा बढी योजना रहेका छन्। अब सबै जिल्लाहरूमा योजनाको छनौट डिपिआरको काम भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले केही योजनाको टेन्डर प्रक्रिया अघि बढाएको र केही सम्झौताको अन्तिम चरणमा रहेको दावी गरेको छ। जिल्लामा रहेका विषयगत कार्यालयहरूले काम तीव्र गतिमा गरिरहेका कारण दोस्रो चौमासिकमा उल्लेख्य प्रगति हुने मन्त्रालयका सचिव भट्टले दावी गर्नुहुन्छ।
दोस्रो चौमासिकमा अनएक्सपेक्टेड प्रगति हो, किनभने हाम्रो सर्वेका काम भएको छन्, साइट भेरिफिकेसनका काम भएको छन्, डिजाइन भएको छ, इस्टिमेट भएको छ, डिपिआर बनेका छन्। अब हामी उपभोक्तासँग एग्रिमेन्ट गर्ने कुरा एग्रिमेन्ट भइरहेको छ, कति हुने क्रममा छन्, कति हामीले ठेका पनि निकालिसकेका अवस्था छ। हाम्रो टार्गेट घटीमा पनि दोस्रो चौमासिकमा 50% हामी गर्छौँ भन्ने लक्ष्य चाहिँ हो।
पहिलो चौमासिकमा 33%, दोस्रोमा 66% र तेस्रोमा 99% बजेट खर्च गर्नुपर्ने नीति रहेको छ। तर सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको दोस्रो चौमासिकसम्म पनि 33% बजेट खर्च गर्न चुनौती देखिएको छ। 6 महिनासम्म विकास निर्माणका कामहरू सुरु नहुनुले राम्रो सङ्केत नगरेको बताउनुहुन्छ। अर्थशास्त्री तथा नास्ट कलेजका प्राध्यापक डाक्टर शिवहरि मुटभरी।
यसको प्रमुख असर भनेको के हुन्छ भने वर्षको साल तमामी भइसकेपछि साल तमामी हुने नजिक भनेर अन्तिम तीन महिनामा धुवाधार तरिकाले दिनरात गरेर काम गर्ने अनि त्यसले गर्दाखेरि त्यो कामको गुणस्तर ह्रास हुने एकातिर यो प्रत्यक्ष देखा पर्छ भने अर्कोतिर यस किसिमले राज्यले खर्च गर्ने भनेको पैसा खर्च नहुँदाखेरि बजारमा लिक्विडिटीको अभाव हुन्छ, तरलता को अभाव हुन्छ बजारमा, जसले गर्दा ब्याज बढ्छ, ब्याज बढेपछि अब लगानी अझ फेरि कम हुन्छ, त्यसले गर्दाखेरि अझ रोजगारीका अवसरहरू कम हुन्छ, बजेट खर्च नगर्नु भनेको नकारात्मक अर्थव्यवस्थामा असरहरू पर्छ।
आर्थिक वर्षको अन्त्यतिर मात्रै विकास निर्माणका काम गर्ने विगतको प्रवृत्ति अन्त्य गरी अहिलेदेखि नै विकास निर्माणका कामलाई तदारुकताका साथ अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षका लागि 25,56,56,00,000 बजेट छ। त्यो मध्ये पुँजीगत तर्फ 11,71,00,000,00 रकम विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेशको कुल बजेटको पुँजीगत तर्फ 75% बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयसँग रहेको छ, तर बजेट खर्चको अनुपात न्यून छ। कर्मचारी अभाव लगायतका विभिन्न बहाना बनाउँदै मन्त्रालयहरूले बजेट खर्च गर्न नसक्दा प्रदेश स्तरबाट हुने विकास निर्माणका काम प्राय ठप्प छन्। शुक्ला फटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। पूर्वाधार विकासका कार्य खासै सम्पन्न गर्न नसक्ने प्रदेश सरकारलाई तपाईँ कस्तो सन्देश दिनुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
जनक राज पाण्डे, समयमा गर्न सक्नुपर्ने हो, विकासको काममा अप्ठ्यारो भयो।
बेम बहादुरसँग, पूर्वाधारको विकास नभएपछि जनतालाई पनि अप्ठ्यारो हुन्छ, आज हुने काम चाहिँ भोलि गयो त्यसो लम्बिन्छ। सबै नेताहरूले डुबाई खाइसक्यो हुनु, जो नियम कानुन त हाम्रो नेपालमा त अहिले होइन, 20 वर्ष अझै पनि लागू हुँदैन।
सरकारले समय नै काम गर्नु पर्यो नि, काम भएन भने सरकार विफल भने भयो।
जय बहादुर विष्ट। पूर्वाधारका विकासहरू, विकासका कामहरू मतलब वर्तमान सरकारले मतलब प्रदेश सरकारले गर्न नसक्नुका कारण यो केन्द्रीय सरकारको चाहिँ नीति निर्देशन कमजोर भयो। उहाँहरूले चाहिँ मतलब के नीति निर्देशन समयमै दिएर बजेट निकासी गरेपछि उनीहरूले नगरे पो उनीहरूलाई हामीले दोष दिने कुरा हो। प्रदेश सरकारको त यसमा म दोष देख्दैन, के भने केन्द्रले धेरै लापरवाही गरेर चाहिँ मतलब राखिदिया छ भने यिनीहरूलाई चाहिँ मतलब तथ्य अधिकार पनि दिया छैन।
पूर्वाधार विकासमा प्रदेश सरकारले वास्तवमा अहिले सम्पूर्ण केन्द्रबाट अधिकार प्राप्त नगरिसकेको अवस्था छ। सम्बन्धित सरकार जो जो छन्, सम्बन्धित सबै जो सरकारका पक्षहरू छन्, उहाँहरूसँग प्रदेश सरकारले समन्वय गरेर के कति कारणबाट यिनलाई छिटो छरिटो गर्न सकिने भन्ने आफ्नो लाग्ने जे जति मतलब बजेटहरू छ समयमा निकासा गराई उनलाई कार्यतर्फ एकदम प्रेरित गरिदिएमा यो कार्य समयमा सम्पन्न हुन सक्नेछन् भन्ने प्रदेश सरकारसँग म आफ्नो यो सुझाव दिन चाहन्छु।
कृष्ण प्रसाद काफले हो। पूर्वाधार विकासका कामहरू पूर्ण गर्नको निमित्त कानुनका पनि समस्या होलान्, सरकारले समयमा बजेट निकासा गर्नु, कर्मचारीहरूको व्यवस्थापन राम्ररी गर्न नसक्नु।
सुभाष सिंह, बजेट विनियोजन गर्ने बित्तिकै बजेट निकासाका कुराहरू पनि गर्नुपर्छ। नेपालको कानुनले के गर्छ भन्नुहुन्छ भने जब हतारमा सुरुमा बजेट विनियोजन गर्यो त्यसपछि त्यो बजेट चाहिँ पछि लास्ट सिद्धिने बेला भयो कि फटाफट काम गर्ने, तर त्यो होइन कि त्यो बजेट निकासा समयमा हुनु पर्यो। समयमा बजेट निकासा भएर जसलाई ठेक्कापट्टा जे जसो गरे पनि उनीहरूलाई समयमा निर्देशन दिनु पर्यो, समयमा सिद्ध्याउने प्रयत्न गर्नु। कुनै पनि काम गर्न नसक्नुको अर्थ के हो भने कमजोरी पनि देखिन्छ प्रदेश सरकार, किनभने उसले ताकेता गर्नु पर्यो नि।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँले शुक्लफाटा एफएम 89.4 MHz, बारासिंह एफएम 102.2 MHz, बझाङको सैपाल एफएम 106 MHz, बझाङकै सेती सामुदायिक एफएम 93.6 MHz र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो वाइल्ड एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
ल अब नानु पढ, म सुन्छु है।
हस, आऊ आऊ दादा, खाजा खाऊ, ताजा खाजा
खाऊ। हाम्री नातिनीले कति मजाले पढे कि बुहारीले दौतरी शिक्षा तालिमबाट सिकेका कुराले छोरीको पढाइमा निकै सघाउ पुगेको छ है।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यौ, साना नानीहरूमा अहिलेदेखि नै नियमित रूपमा बुझेर पढ्ने बानी बसाल्न सके पछिसम्मलाई पढाएर सिकाइ राम्रो हुन्छ।
हजुर बुवा, आज मलाई मुसारा हात्तीको कथा सुनाउँछु भन्नुभयो होइन?
हो, अनि भोलि सानीचरीको कथा सुन्ने है?
आहा!
कक्षा 1, 2, 3 का बालबालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
विशेषज्ञ डाक्टर आउने बारे सूचना। यस फारोस्ट क्लिनिक एन्ड पल्स फार्मेसीमा मधुमेह, मुटु, छाती, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ तथा कन्सल्टेन्ट फिजिसियन वीर अस्पताल काठमाडौँमा कार्यरत डाक्टर सुकेश पुरुष ढकाल
यही माघ 19 गते
शनिबारका दिन आउनुहुने भएकाले निम्न लक्षण भएका बिरामीहरूले क्लिनिकमा आई आफ्नो नाम टिपाएर चिर सुरक्षित गर्न हुन अनुरोध छ। मुख सुक्खा हुनु, लामो समयदेखि ज्वरो आइरहनु, पिसाब धेरै लाग्नु, शारीरिक थकान हुनु, टाउको दुख्नु, भोक धेरै लाग्नु, खाना खाने मन नहुनु, आँखा कम देखिनु, मुटुको धड्कन कम बढी हुनु, निन्द्रा नलाग्नु, रिगाठा लाग्नु वा मूर्छा पर्नु, तौल बढ्दै जानु वा घट्दै जानु, धेरै रिसाउनु, महिनावारी गडबडी वा धेरै रगत बग्नु, धेरै आत्तिनु, हात खुट्टा पोल्नु वा सुनिनु, सास फेर्न गाह्रो हुनु, पिसाब फेरेको ठाउँमा कमिला लाग्नु। विस्तृत जानकारीका लागि फारोस्ट क्लिनिक एन्ड पल्स फार्मेसी गल्ली नम्बर 1 फ्री लाइन महेन्द्रनगर कञ्चनपुर CN साउन्ड सिस्टम अगाडि सम्पर्क नम्बर 9845-9554-47 र 9848-71-93-53।
कानको उपचार तथा अपरेशनको लागि सुनौलो अवसर त्रिवी शिक्षण अस्पताल नाक कान घाँटी विभाग काठमाडौँका विशेषज्ञ तथा भूतपूर्व प्रमुखहरूद्वारा यही माघ 17 गतेदेखि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 1 अत्तरिया वनखेत स्थित इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्रमा कान रोगको उपचार तथा शल्यक्रिया हुने भएकोले सम्पूर्ण कानका बिरामीहरूलाई समयमै मौकाको फाइदा उठाउन हुन अनुरोध गरिन्छ। सम्पर्क स्थान इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र गोदावरी 1 अत्तरिया बनखेत कैलाली अत्तरिया चोकबाट करिब 800 मिटर पूर्व। सम्पर्क नम्बर 0915508449 वा किरण घिमिरे 9841600339। सहयोगी संस्था CBM।
होइन बाटो हेरेर हिँड्नु पर्दैन, झन्डै ठोकिसक्या, कहाँ हेरेर?
सरी, डेकोरेसन र ह्याङ्गरका सामान कहाँ पाइन्छ भनेर हेर्दैछु।
यसरी सबै पसल हेरेर सामान पाइन्छ त? अत्तरियाको पद्मा अस्पताल पछाडि ह्याङ्गर तथा डमी हाउस त नि हो, त्यहाँ आधुनिक मोडलको पसल सजावटका आवश्यक पर्ने सबै ह्याङ्गर डमीहरू तथा डेकोरेसन सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथै रेडिमेड पर्दा र फिटिङका सामान पनि त्यही पाइन्छ। अब त्यही जानुस्।
हुन्छ, थ्याङ्क यू दाई।
हेङ्गर तथा डमी हाउस अत्तरिया कैलाली पद्मा अस्पताल पछाडि नयाँ बजारमा।
प्रोप्राइटर तेज कार्की, मोबाइल नम्बर 9844-27-862।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। बाँकी खबर। बाज्रामा पछिल्लो समयमा महिलाको नाममा जग्गा लिनेको संख्यामा वृद्धि भएको छ। महिलाको नाममा जग्गा राख्दाखेरि लाग्ने राजस्व र पास गर्दा लाग्ने शुल्कमा 25% छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ। महिलाको नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा 25% छुट हुने कानुनी प्रावधान रहेकाले महिलाको नाममा जग्गा पास गर्नेहरूको संख्या बढेको मालपोत कार्यालयका प्रमुख लक्ष्मण प्रसाद पाण्डेले बताउनुभयो।
अछाममा निजी व्यवसायका लागि खुलेका कम्पनीहरूले 9 वर्ष यता अछामका सामुदायिक वनहरूबाट मनमानी रूपमा खोटो सङ्कलन गर्दै आएको पाइएको छ। वन उपभोक्ता समूह तथा वन प्राविधिक सङ्घको मिलोमतोमा लामो समयदेखि गङ्गा रोजिन र हिमचुली रोजिनले मापदण्ड मिचेर खोटो निकालिरहेको जनप्रतिनिधिहरूको आरोप छ। यसरी खोटो मनमानी रूपमा सङ्कलन हुनुमा वन समूह र प्राविधिकहरूको समेत गल्ती भएको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले बताउनुभयो। कागजी रूपमा ठिकठाक देखाउने तर जङ्गलको अवस्था अध्ययन नगर्नाले यस्तो भएको उहाँले बताउनुभयो। विक्रमसम्म 2064 सालमा बनेको कार्यविधि पालना नगरी वन मासेर खोटो सङ्कलन भइरहँदा पनि सम्बन्धित निकायले वास्ता नगरेकाले वन क्षेत्र मरूभूमिमा परिणत हुने अवस्था आएको सामुदायिक वन उपभोक्ता महासङ्घका सचिवालय सदस्य जनक बटालाले बताउनुभयो। घाउ लगाउन र खोटो निकाल्न तोकिएको मापदण्डका विषयमा सङ्कलनमा खटिएका कामदार जानकार नहुनु, एउटै रूपमा 5 वटासम्म कुल्पी लगाइनु, पुराना कुल्फीको व्यवस्थापन नहुनु जस्ता कारणले वातावरणमा असर परिरहेको जनाइएको छ।
जिल्ला ट्राफिक प्रहरीकाहरूले डोटीले लामो दूरीमा सञ्चार हुने गाडीमा आफू खुसी जोडिएका सिट हटाउन थालेको छ। डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफू खुसी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो। सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि लामो दूरीका गाडीले आफू खुसी जोडेका सिट हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरीकारले दिपालका प्रमुख मोहन सिंह धामीले बताउनुभयो। आफू खुसी सिट जडान गरी चालकले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना निम्तिएको ट्राफिक प्रहरीको भनाइरहेको छ। ट्राफिक प्रहरीले लामो रुटका गाडीले जोडेका सिट हटाउन थालेपछि यहाँका स्थानीयवासी पनि निकै खुसी भएका छन्। सवारी पासभन्दा बढी यात्रु बोक्ने र जथाभावी सिट जडान गर्ने गाडी चालकलाई कारवाही गर्ने समेत नियम बनाइएको छ।
कैलालीको अत्तरियामा महोत्सव हेरी फर्किने क्रममा एकजनाको ज्यान जाने गरी आक्रमण गर्ने मध्ये थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले आज विज्ञप्ति प्रकाशित गर्दै गोदावरी एकका 20 वर्षीय अरूण भट्टलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा गोदावरी दुईका 19 वर्षीय राजु कठायत, सोही ठाउँका 19 वर्षीय वीरेन्द्र शाह र सोही ठाउँका 20 वर्षीय प्रमेश मगरलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले कठायत र मगरलाई धनगढीबाट र शाहलाई गोदावरीबाट पक्राउ गरेको हो।
केही राष्ट्रिय खबर। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारमाथि दुई तिहाईको दम्ब देखाएको आरोप लगाउँदै संसद बैठक अवरुद्ध गरेको छ। आफ्ना नेता दुई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै काङ्ग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ। संसदको आजको बैठक सुरु हुनसाथ काङ्ग्रेस सांसदहरू उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई बोल्ने समय दिनुभएको थियो। नेता सिंहले दुवै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताए लगत्तै काङ्ग्रेसहरू आफ्नो स्थानबाट उठेका थिए। काङ्ग्रेस सांसदले बेल घेर्न थालेपछि सभामुख कृष्णबहादुर महराले बैठक 15 मिनटको लागि स्थगित गर्नुभएको थियो। काङ्ग्रेसको अवरुद्धपछि दोस्रो पटक बसेको बैठक पनि अवरुद्ध भएको छ। विपक्षीको असहमतिबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न सभामुखले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई आग्रह गरेपछि काङ्ग्रेस सांसदहरूले बेल घेराउ गर्न पुगेका थिए। उनीहरूले मन्त्री पोखरेललाई समेत घेरामा हालेर रुष्टमा जान नदिएपछि बैठक स्थगित भएको हो।
संसदको संसदीय सुनवाई समितिले प्रस्तावित 3 राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आजको बैठकमा राजदूतमा सिफारिस 3 जनाको सुनवाईपछि नाम अनुमोदन भएको हो। अनुमोदन हुनेमा कुवेतका लागि दुर्गा प्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुङ्गाना र संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराई रहेका छन्। अब उहाँहरूलाई सम्बन्धित देशको एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।
संयुक्त अरब इमिरेट्स युएसँगको एक दिवसीय T20 सिरिजका लागि युए प्रस्थान गरेको छ। 16 सदस्यीय खेलाडी सहितको नेपाली टोली युए प्रस्थान गरेको हो। त्यसअघि नेपाली टोलीले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशव कुमार विष्ट लगायतले बधाई तथा विदाई गर्नुभएको थियो। नेपाली युएसँग 3 खेलको एक दिवसीय र 3 खेलको T20 सिरिज खेल्नेछ। नेपालले युएसँग पहिले एक दिवसीय सिरिज खेल्नेछ। नेपालले माघ 11, 12 र 14 गते एक दिवसीय सिरिज खेल्नेछ। यस्तै माघ 17, 18 र 20 T20 सिरिज खेल्नेछ। सिरिज दुबईमा हुनेछ। युए विरुद्धको सिरिज नेपालको लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
आज सुदूरपश्चिमका उच्च पहाडी जिल्लाहरूमा हिमपातका
कारण चिसो बढ्यो। डडेलधुरामा चट्याङ लागेर आज 2 जनाको ज्यान गयो।
प्रदेश समृद्धिका लागि सक्रिय रूपमा लाग्ने युवाहरूलाई सामाजिक मन्त्रीको आग्रह।
बझाङमा निर्माण भइरहेको कालङ्का जलविद्युत आयोजनाको निर्माणमा अवरोध।
संसद बैठक अवरुद्ध।
सरकारले दुई तिहाईको दम्ब देखाएको काङ्ग्रेसको आरोप।
राजदूतको नाम सर्वसम्मत अनुमोदन
र युए सङ्घको एक दिवसीय खेल खेल्न नेपाली टोली युए प्रस्थान। हुन्छ त यसलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905 5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन उचाजीलाई धेरै धेरै धन्यवाद।